यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संघीय संसदको हिउँदे अधिवेशनमा संसद र दलको प्रभावकारी भूमिकाका लागि दलहरू आन्तरिक तयारीमा। कांग्रेस संसदीय दलको बैठकमा सरकारका काम कार्यवाही, हालै जारी अध्यादेश र संसद बैठकबारे छलफल। सरकारद्वारा एक स्थानीय तह एक हुलाक सेवा कार्यक्रमको घोषणा। नवजात शिशुको श्रवण शक्ति परीक्षण अनिवार्य गर्ने गरी नवजात शिशुको श्रवण स्क्रीनिङ निर्देशिका 2081 लागू। र डेनमार्कको स्वायत्त क्षेत्रका रूपमा रहेको ग्रीनल्याण्ड अमेरिकी स्वामित्वमा आउने राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वास।
नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेपाली कांग्रेस संसदीय दलको बैठकमा सरकारले गरिरहेको काम कार्यवाही र हालै जारी भएका अध्यादेशहरूको आवश्यकता र औचित्यबारे छलफल भएको छ। संघीय संसद भवन नयाँ वानेश्वरमा पार्टी पदाधिकारी सहित बसेको दलको बैठकमा महामन्त्री गगन कुमार थापाले उच्चस्तरीय राजनैतिक संयन्त्रले गरिरहेको काम तथा गृहमन्त्री रमेश लेखकले सरकारका काम कार्यवाही एवं अध्यादेशको आवश्यकताबारे जानकारी गराउनु भएको नेपाली कांग्रेसले जनाएको छ। बैठकमा विज्ञहरूलाई समेत आमन्त्रण गरी अध्यादेशका अन्तर्वस्तुबारे सांसदहरूलाई जानकारी गराइएको र आजको बैठकमा सांसदहरूले आफ्ना धारणा राख्नुहुने नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिनुभयो।
गृहमन्त्रीजीले सरकारले गरिरहेका काम कार्यवाहीहरू अहिले आएका अध्यादेशका विषयमा उहाँले प्रश्न पार्नुभयो। जुन अहिले संयन्त्र बनेको छ, उच्चस्तरीय संयन्त्र, त्यो संयन्त्रको आवश्यकता र त्यसले गरिरहेको कामको बारेमा महामन्त्री गगन थापाले प्रस्तुत गर्नुभयो। तीनवटा विज्ञहरू सेमन्त दाहाल, प्रताप पौडेल र अर्को एकजना वरिष्ठ अधिवक्ता हुनुहुन्छ, उहाँले चाहिँ अहिले आएका विधेयकहरूका विषयवस्तुका विषयमा उहाँहरूले प्रकाश पार्नुभयो। खास गरी आज यसैमा सीमित रहेको छ, अब भोलिदेखि सांसदहरूले बोल्ने क्रम शुरू हुन्छ र मन्त्रीहरूले जवाब दिने, नेताहरूले जवाब दिने क्रम भोलिको बैठकले गर्छ।
यही माघ 18 गते शुरू हुने संसदको हिउँदे अधिवेशनमा साझा धारणा बनाएर जाने उद्देश्यले नेपाली कांग्रेसले पदाधिकारीहरू सहित संसदीय दलको बैठक बोलाएको हो। यसअघि बसेको कांग्रेस केन्द्रीय पदाधिकारी, पूर्व पदाधिकारी तथा मन्त्रीहरूको संयुक्त बैठकले सरकारले गरिरहेका काम कार्यवाहीहरूको समीक्षा गर्नुका साथै अध्यादेशका बारेमा पार्टीभित्र साझा धारणा बनाएर संसद बैठकमा प्रस्तुत हुने निर्णय गरेको थियो। नेकपा एमाले भोलिका लागि संसदीय दलको बैठक बोलाएको छ। नयाँ वानेश्वर स्थित संसद भवनको लोत्से हलमा भोलि दिउँसो 1 बजेका लागि बैठक बोलाइएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो। बैठकमा यही माघ 18 गतेदेखि शुरू हुने हिउँदे अधिवेशनको तयारी र आगामी संसद अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुने उहाँले बताउनुभयो। सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा आएका विधेयकबारे प्रमुख सत्तारूढ़ दल नेपाली कांग्रेस र नेकपा एमालेसँग छलफल गर्नुभएको छ। सभामुख घिमिरेले सिंहदरबारमा हिजो कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमाले मुख्य सचेतक महेश कुमार बर्तौलासँग प्रतिनिधि सभामा रहेको संवैधानिक परिषद सम्बन्धी विधेयक र मर्यादा सम्बन्धी विधेयक सहित अन्य विधेयकका विषयमा छलफल गर्न भएको हो। छलफलपछि कांग्रेस प्रमुख सचेतक घिमिरे र एमाले मुख्य सचेतक बर्तौलाले संसदमा विचाराधीन सबै विधेयक अघि बढ़ने बताउनुभयो। आज सभामुखले संसदमा प्रतिनिधित्व गर्ने प्रमुख 5 दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गर्नुहुनेछ भने भोलि दिउँसो 1 बजे कार्यव्यवस्था परामर्श समितिको बैठक तय गरिएको छ। समितिमा विचाराधीन विधेयकलाई छिटो टुंग्याउन सभामुख घिमिरेले संसदीय समितिका सभापतिसँग पनि अलग अलग संवाद समेत गरिरहनु भएको छ। संघीय संसदको दुवै सदनको हिउँदे अधिवेशन यही माघ 18 गते शुक्रबार दिउँसो 1 बजेबाट शुरू हुँदैछ। विधेयक अधिवेशनका रूपमा रहेको संसदको हिउँदे अधिवेशन शुरू हुनु अघि दलहरूले के कस्ता तयारी गरिरहेका छन् त? संवाददाता तुलसी सापकोटाको यो रिपोर्ट।
संघीय संसदको हिउँदे अधिवेशन आह्वान भएसँगै संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले संसदीय दलहरूको बैठक बस्ने, संसदको यस अधिवेशनमा गर्ने कामहरू दलको तर्फबाट प्रस्तुत गर्ने तथा सांसदहरूले उठाउने विषयका सम्बन्धमा आआफ्नो तयारी गरिरहेका छन्। नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संसदलाई कानून निर्माणका हिसाबले प्रभावकारी बनाउन सत्तापक्षीय दलहरूबीच छलफल गरेर अगाडि बढ़िरहेको जानकारी दिनुभयो।
संसद मार्फत खेल्ने हाम्रा भूमिकाहरू छन्, त्यसमा प्रभावकारी ढंगले खेल्नु पर्नेछ। हामीले एक योजना बनाएर हामीले हाम्रा विशेष गरी नेपाली काँग्रेस र एमालेका संसदीय दलको हामीले निरन्तर छलफल राखेर समितिहरूको निरन्तर बैठक राखेर छलफलहरू अगाडि बढाउने काम पनि सकिसकेका छौँ। यस हिसाबले हेर्दा विधेयक निर्माणको तहबाट अबको अधिवेशन प्रभावकारी हुन्छ, निर्णायक हुन्छ।
समितिमा विचाराधीन विधेयकहरूमाथिको प्रक्रिया तीव्र गतिमा अघि बढेको र सरकारले केही नयाँ विधेयक दर्ता गरेकाले संसदले पर्याप्त बिजनेस पाउने भन्दै विधेयक समितिमा अड्किने कुराको अन्त्यका लागि निश्चित समय तोकेर निष्कर्षमा पुर्याउने गरी काम गर्नुपर्ने बताउनुहुन्छ नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरे।
विधेयकहरू नै पास गर्ने हो, 6 अध्यादेशहरू आएका छन्, त्यो गरेर 24 छ, 2 प्रहरी ऐनहरू तयार भएर बसेको छ, त्यो आउँदैछ। हाम्रो लक्ष्य भनेको चाहिँ 20-25 विधेयकहरू पारित गरेर दिने भन्ने छ, त्यसका लागि सक्रियतापूर्वक काम गरिरहेको छ।
संसदको हिउँदे अधिवेशन कानून निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड़ दिँदै सरकारले बाटो बिराउन खोजे खबरदारी गरिरहने बताउनुहुन्छ प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा।
निर्माण सामग्रीमा उत्पादनको जे जटिलता आएको छ, दूध किसानका समस्याहरू छन्, उखु किसानका समस्याहरू छन् र मूल्य वृद्धि, बजारको महँगी, यी सबै कुराहरू हेर्दा जनजीविकासँग सम्बन्धित कुराहरू छन्। अध्यादेशको विधिकै बारेमा पनि पर्याप्त रूपमा बहस गर्छौं। जनजीविकाका कुरा, यी सबै कुराहरूमा सशक्त हिसाबले तथ्य तथ्याङ्कका आधारमा संसदमा प्रतिपक्षले आवाज उठाउँछ।
संघीय संसदको राष्ट्रिय सभाका समितिमा 4 र प्रतिनिधि सभाका समितिमा 15 विधेयकहरू छलफलमा छन्। संघीयता कार्यान्वयनसँग जोड़िएका संघीय निजामती विधेयक, विद्यालय शिक्षा विधेयक, भ्रष्टाचार नियन्त्रण अख्तियार र प्रहरी समायोजन जस्ता महत्वपूर्ण विधेयक लामो समयदेखि सदनमा विचाराधीन छन्। विधेयक अधिवेशनका रूपमा लिइने संघीय संसदको हिउँदे अधिवेशनमा संसदलाई प्रभावकारी बनाउने विषयमा संसदमा प्रतिनिधित्व गर्ने दल र सांसदहरूको भूमिका महत्वपूर्ण रहन्छ। तुलसी सापकोटा, रेडियो नेपाल, काठमाडौँ।
जिल्ला अदालत रूपन्देहीले सहकारी ठगीका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई वहाँको चल अचल सम्पत्ति रोक्का गरी 1 करोड़ रूपियाँ धरौटी लिई छाड्न आदेश दिएको छ। बुटोलको सुप्रिम सहकारीमा बचतकर्ताले राखेको रकम अनियमिततामा संलग्न रहेको आरोप लागेका सभापति लामिछाने जिल्ला अदालत रूपन्देहीको आदेशपछि हिजै 1 करोड़ रूपियाँ बुझाएर रिहा हुनुभएको हो। न्यायाधीश प्रहलाद कुमार योगीको इजलास मा सरकारी वकिल कार्यालय, जाहेरवाला र प्रतिवादीका वकिलहरूले गर्नुभएको थुनछेक बहस सकिएपछि 1 करोड़ रूपियाँ धरोटीमा छोड्ने आदेश भएको अदालतका श्रेष्ठदार यज्ञमूर्ति गेवालीले बताउनुभयो। शहीद सप्ताह अन्तर्गत हिजो शहीद धर्मभक्त माथेमाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। काठमाडौँ महानगरपालिकाको समन्वयमा शहीद माथेमाले अमरत्व प्राप्त गर्नुभएको सिफलमा आयोजित श्रद्धाञ्जली सभामा उहाँको शालिकमा पुष्प गुच्छा चढ़ाएर श्रद्धाञ्जली अर्पण गरिएको हो। त्यस अवसरमा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले शहीदले देखाएका निष्ठा र त्यागको आदर्श अनुकरणीय रहेकाले त्यसलाई सबैले अवलम्बन गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा वरिष्ठ शिक्षाविद केदार भक्त माथेमा र काठमाडौँ महानगरपालिका 7 वडाध्यक्ष विमल हौडा लगायतले मुलुकमा प्रजातान्त्रिक पद्धति विकास गर्न शहीद माथेमाले गर्नुभएको जीवनको त्याग नयाँ पुस्ताका लागि प्रेरणादायी भएको बताउनुभयो। राणा शासकले तत्कालीन व्यवस्था विरूद्ध विभिन्न राजनैतिक गतिविधि सञ्चालन गरेको अभियोगमा माथेमालाई 1997 साल माघ 13 गते सिफलमा मृत्युदण्ड दिइएको थियो। सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि 102 बुँदे एडभाइजरी जारी गरिएको छ। राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी कार्यालयको सूचना प्रविधि प्रणालीलाई सुरक्षित राख्न तथा सम्भावित साइबर खतराबाट जोगाउन साइबर सुरक्षा एडभाइजरी जारी गरेको हो। एडभाइजरीमा सरकारी कार्यालयको वेबसाइट, एप्लिकेशन, सर्भर, नेटवर्क, डेस्कटप, ल्यापटप, मोबाइल उपकरण र सामाजिक सञ्जालको प्रयोगसँग सम्बन्धित विभिन्न सुरक्षात्मक उपायहरू समावेश गरिएका छन्। सरकारी कार्यालयको वेबसाइटमा समस्या देखिने, साइबर हमलामा पर्ने, सूचना चोरी हुने लगायत समस्या देखिएपछि एडभाइजरी जारी गरिएको केन्द्रका निर्देशक राजकुमार महर्जनले जानकारी दिनुभयो। सरकारी वेबसाइट वा एप्लिकेशनमा समस्या देखिँदा कुन व्यक्तिलाई सम्पर्क गर्ने भनेर फोकल पर्सन तोक्नका लागि पनि केन्द्रले सबै मन्त्रालय, आयोग, विभागलाई पत्राचार गरेको छ। सरकारले एक स्थानीय तह एक हुलाक सेवा कार्यक्रमको घोषणा गरेको छ। हुलाक सेवा विभागले हिजो आयोजना गरेको कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले घोषणा पुस्तिकामा हस्ताक्षर गरेर एक स्थानीय तह एक हुलाक सेवा कार्यक्रमको घोषणा गर्नुभयो। कार्यक्रममा मन्त्री गुरूङले हुलाक सेवालाई 5 वर्षभित्र पूर्ण रूपमा डिजिटलाइज गरिने बताउनुभयो।
453 पालिकामा अब हुलाक भइसक्यो, त्यो ठुलो उपलब्धि हो। यो मेरोलाई चाहिँ प्रभाव गर्नको लागि काम गर्नु पर्यो, जनताको सेवा गर्नु पर्यो। यो आफै पनि राजस्वसँग धेरै चाहिँ वृद्धि गरेर चाहिँ राजस्वमा चाहिँ कन्ट्रिब्युसन गर्ने कुरामा ठाउँ पुग्नु पर्यो। अरूसँग प्रतिस्पर्धामा चाहिँ हामी टप्पल भएर निस्कन सक्नु पर्यो। सबै ठाउँमा अब 5 वर्षभित्र भौतिक संस्थाहरू बनाउनु पर्छ। इन्टरनेसनल संस्था जुन छ हाम्रो, त्यसको जति सदस्य राज्य छ विनिमय त्यो सबैसँग हाम्रो सम्बन्ध हुनुपर्छ। सबैभन्दा चाहिँ संवेदनशील क्षेत्र हो होला भनेको सिस्टमहरू डिजिटलाइज त्यो काममा नगरिकन यसले चाहिँ आजको चुनौतीको सामना गर्न सक्दैन, यसको वर्किङ इफिसियन्सी बढाउन सक्दैन।
हुलाक सेवाले प्रभावकारी सेवा दिएर राजस्व समेत वृद्धि गर्नुपर्नेमा जोड़ दिनुहुँदै मन्त्री गुरूङले 753 स्थानीय तहमा पुगेर सेवा प्रवाहको अनुगमन गर्न जिल्ला हुलाक कार्यालयलाई निर्देशन पनि दिनुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव गजेन्द्र कुमार ठाकुरले हुलाक सेवाले विगतमा जस्तै प्रतिष्ठा आर्जन गर्न लाग्नुपर्नेमा जोड़ दिनुभयो। विभागका महानिर्देशक मनमाया भट्टराई पंगिनीले गोस्वारा हुलाक कार्यालयको अवस्था जीर्ण भइसकेको जानकारी दिँदै डाक सेवाका लागि थप गाड़ीहरू आवश्यक भएको बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवजात शिशुको श्रवण शक्तिमा समस्या भए नभएको परीक्षण अनिवार्य गर्ने गरी नवजात शिशुको श्रवण स्क्रीनिङ निर्देशिका 2081 लागू गरेको छ। स्वास्थ्य कर्मीहरूले श्रवण सम्बन्धी कुनै जानकारी अभिभावकबाट प्राप्त गरेमा जाँच गरी थप जाँच गर्नु परेमा नाक कान घाँटी र अडियोलोजी सेवा भएको नजिकैको स्वास्थ्य संस्थामा प्रेषण गर्नुपर्ने निर्देशिकामा रहेको छ। निर्देशिकामा जन्मिएको 12-24 घण्टाभित्र वा फलोअपका लागि पहिलो पटक आएका बेला प्रजनन क्षमताबारे अभिभावकसँग समेत जानकारी लिएर परीक्षण गर्नुपर्ने व्यवस्था रहेको छ। नेपालमा जन्मिएका 1,000 शिशुमध्ये 1.8% जन्मजात नै श्रवण ह्रासको समस्या देखिने गरेको मन्त्रालयको विवरणमा छ। 2078 जनगणना अनुसार 5 वर्ष मुनिका 3,000 बालबालिकामा श्रवण शक्तिसँग सम्बन्धित अपाङ्गता देखिने गरेको थियो, तर बालबालिकामा हुने 60% बहिरोपण रोकथाम गर्न सकिने अध्ययनहरूले देखाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले 1,00,000 रूपियाँको स्वास्थ्य बीमा रकम वृद्धि गरी 5,00,000 पुर्याइने बताउनु भएको छ। बीमा रकम 5,00,000 पुर्याउने र यसलाई व्यवस्थित गर्ने लक्ष्य लिएर आफू अगाडि बढ़िरहेको मन्त्री पौडेलले बताउनुभयो। भक्तपुरमा हिजो आयोजित कार्यक्रममा मन्त्री पौडेलले एकीकृत र एकद्वार प्रणालीबाट मात्रै बीमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपालमा सन् 2010 कुष्ठरोग निवारणको राष्ट्रिय लक्ष्य हासिल भए पनि बाँकेमा भने कुष्ठरोग अझै स्वास्थ्य समस्याको रूपमा रहेको छ। राष्ट्रिय स्तरमा कुष्ठरोग निवारण भएको घोषणा भए पनि जिल्लामा कुष्ठरोग संक्रमण दर वर्षेनी बढ़िरहेको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
बाँकीमा कुष्ठरोगको प्रभाव दर उच्च छ। आर्थिक वर्ष 2080-81 तथ्याङ्क अनुसार जिल्लामा कुष्ठरोग प्रति 10,000 जनसंख्यामा 1 भन्दा उच्च रहेको छ। चालू आर्थिक वर्षको पछिल्लो 5 महिनामै जिल्लामा 36 जना नयाँ कुष्ठरोगी फेला परेका छन्, जसले रोग निवारणमा चुनौती थपिदिएको छ। स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाही:
बाँके जिल्लामा चाहिँ लेप्रोसी इलिमिनेसन भएको अवस्था छैन। अहिले पनि हाम्रो प्रति 10,000 2.61 को दरमा लेप्रोसीको केसहरू छ। पब्लिक हेल्थ प्रब्लम नहुनलाई प्रति 10,000 1 भन्दा भन्दा कम केस हुनुपर्ने अवस्था थियो भने हामी इलिमिनेसन नभएको अवस्था भएको हुनाले लेप्रसीको केस भएको ठाउँमा व्यापक खोज पड़ताल गरेर औषधि खुवाउने कार्यक्रम पनि हाम्रो सँगै रहेको छ।
कुष्ठरोग श्वास प्रश्वासको माध्यमबाट सर्ने छाला र स्नायुमा असर गर्ने रोग हो। यो रोग ब्याक्टेरियाबाट लाग्दछ। बाँकीमा साइनिङ अस्पताल INF कुष्ठरोग निदान पहिचान र उपचारमा क्रियाशील छ। अस्पताल प्रमुख मंगल बहादुर थारू:
हामीले बहिरंग सेवा, अन्तरंग सेवा, कुष्ठरोग सम्बन्धी तालिम, अभिमुखीकरण जस्ता सेवाहरू प्रदान गर्ने गर्छौं।
कुष्ठरोग पूर्व जन्मको पाप वा भगवानको श्रापले लाग्दछ भन्ने भ्रम अझै पनि समाजमा छ। उपचारका लागि सजिलै अस्पताल नपुग्ने परिपाटी कायमै छ। तर यो रोग बहुऔषधि सेवनले निको हुनुका साथै समयमै उपचार गरेमा परिणाम राम्रो हुन्छ। साइनिङ अस्पतालमा अहिले 14 जना कुष्ठरोगी उपचाररत छन्। कालीकोटका ब्रिजेश शाही र रोल्पा घर भई हाल दाङमा बसिरहनु भएकी सुकमाया रोका छेत्री:
तिनलाई यहाँ राख्नु हुँदैन, टाढा राख्नुहुन्छ। भन्छन् गाउँको मान्छे, सिस्टरहरूले यहाँ सरहरू लेखाउनुहुन्छ, तपाईँ चिन्ता नमान्नुहोस्, यो रोग सबैलाई पढिआएको रोग हो, केही हुँदैन, राम्रोसँग नियमित रूपले औषधि खानुपर्छ, केही हुँदैन भन्नु।
एकै ठाउँमा बस्दाखेरि पनि संसार भरि हिँड्छ, हामीलाई हिँड्ने बाटो भएन भनेर त्यस्तो पञ्चायतको घरमा पुर्याइदिन जाने हिर्ना गरेर यता आउने बेलामा बिहानको 5 बजे उठेर गाउँ छोडेको।
समुदाय स्तरमा सचेतना वृद्धि सँगै रोगी पहिचानका लागि प्रभावकारी रूपमा खोज पड़ताल चलाएर कुष्ठरोग निवारण अभियान सञ्चालन गर्न सके मात्र अपेक्षित नतिजा हासिल हुने देखिन्छ। नेपाललाई सन् 2030 कुष्ठरोग मुक्त देश बनाउने लक्ष्य प्राप्त गर्नका लागि व्यक्ति, परिवार, समाज तथा सरकारवाला निकाय गम्भीर र जिम्मेवार बन्न आवश्यक छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
संयुक्त राष्ट्रसंघको आह्वानमा अफ्रिकी मुलुक कंगोमा परिचालित सबै नेपाली शान्ति सैनिक सकुशल रहेको नेपाली सेनाले जनाएको छ। सेनाले कंगोको गोमा भन्ने स्थानमा M23 नामक विद्रोही समूह बढ़ी सक्रिय रहेको र नेपाली सेना पर्यवेक्षक रहेको त्यो क्षेत्रमा केही तनाव रहेकाले तत्काल आवश्यक नपर्ने जनशक्तिलाई त्यहाँबाट राष्ट्रसंघले अन्यत्र सुरक्षित स्थलमा सारेको पनि जानकारी दिएको छ। त्यहाँ एक स्थानमा गढ़, अर्कोमा इन्जिनियरिङ कम्पनी र तेस्रो क्यूआरएफ फोर्स समेत गरी हाल 1130 नेपाली शान्ति सैनिक परिचालित रहेका र ती सबै सुरक्षित रहेका नेपाली सेनाका प्रवक्ता गौरव कुमार केसीले जानकारी दिनुभयो। नेपाली शान्ति सैनिक परिचालित रहेको स्थानमा हालसम्म त्यस्तो जटिल अवस्था नरहे पनि समग्र अवस्थाको विश्लेषणबाट परिस्थिति भने त्यति सहज नरहेको प्रवक्ता केसीले बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले शिक्षा नीतिमा परिवर्तन गर्न अत्यावश्यक रहेको बताउनु भएको छ। सानो ठिमे स्थित SOS विद्यालयले हिजो आफ्नै प्रांगणमा आयोजना गरेको स्पोर्ट मीट 2081 उद्घाटन गर्दै संचार मन्त्री गुरूङले शिक्षा नीति परिवर्तन गरेर रोजगारमूलक शिक्षा नीति ल्याउनु आवश्यक रहेको बताउनुभयो। उहाँले शैक्षिक प्रमाणपत्रसँगै सिप पनि आवश्यक रहेकोमा जोड़ दिनुभयो। अहिलेको शिक्षा नीति परिवर्तन गर्न शिक्षा ऐन संशोधनका लागि मन्त्री परिषदले पास गरेर प्रतिनिधि सभामा पठाएको उहाँले बताउनुभयो। राष्ट्रिय मानवाधिकार आयोगले ताप्लेजुङको फुङलिङ नगरपालिका 11 पाथीभरा क्षेत्रमा केबलकार बनाउने विषयलाई लिएर भएको विवाद वार्ता र सम्वादका माध्यमबाट समाधान गर्न आग्रह गरेको छ। आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा प्रदर्शनलाई शान्तिपूर्ण बनाउन प्रदर्शनरत पक्षलाई अनुरोध गर्दै विकास निर्माणका क्रममा उत्पन्न हुने असहमति र विवादको समयमै पहिचान तथा सम्बोधन गर्न विकासमा मानवाधिकारमुखी पद्धतिको अवलम्बन गर्न जरूरी रहेको भन्दै सार्थक वार्ता र सम्वादका माध्यमबाट समाधान गर्न आयोग नेपाल सरकार लगायत सम्बन्धित पक्षलाई आग्रह गर्दछ भनिएको छ। बागलुङ नगरपालिका 14 बलेवाका किसानले व्यावसायिक कागती खेती गर्न थालेका छन्। बसाईसराईका कारण रित्तिँदै गएको बलेवा गाउँमा किसानले समूह बनाएर 250 रोपनी जग्गा भाडामा लिएर कागती खेती शुरू गरेका हुन्। बलेवाका 52 किसानले झाडीले ढाकिएको खेतीयोग्य जमिन सदुपयोग गरी कागती लगाएको र कागती खेती गर्न 1,50,00,000 भन्दा बढ़ी लगानी भएको समूहका अध्यक्ष केशव सुवेदीले जानकारी दिनुभयो। नै प्रकाशनले विविध क्षेत्रमा समर्पित राष्ट्रिय जीवनका 5 जना साधकलाई 2080 सालको नै पुरस्कार समर्पण गर्ने निर्णय गरेको छ। पाल्पाका कृष्ण प्रसाद बस्याललाई 60,000 रूपियाँ राशिसहित नै देरूनिक प्रदीप्ति पुरस्कार र ठाकुर शर्मा भण्डारीलाई नै कपिल शोध पुरस्कार, झापाका धनकुटे कान्छालाई नै देरूनेख गौरव पुरस्कार, पोखराकी तेस्रो लिंगी रजनी थकालीलाई नै राम लक्ष्मी पुरस्कार समर्पण गर्ने निर्णय गरेको छ। यी तीनवटै पुरस्कारको राशि जनही 50,000 रूपियाँ रहेका छन्। यस्तै झापाकी मनिषा राजवंशीलाई 25,000 रूपियाँ राशिको नै देरूनेख पौरख पुरस्कार समर्पण गर्ने निर्णय नै प्रकाशनका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा हिजो बसेको बैठकले गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। अफ्रिकी राष्ट्र नाइजेरियाको एनुजु राज्यमा एक पेट्रोल ट्याङ्कर विस्फोट हुँदा कम्तीमा 18 जनाको मृत्यु भएको छ। पेट्रोल ट्याङ्करको ब्रेक फेल भएर नियन्त्रण गुमाउँदा सो दुर्घटना भएको हो। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको स्वायत्त क्षेत्रका रूपमा रहेको ग्रीनल्याण्ड अमेरिकी स्वामित्वमा आउने विश्वास व्यक्त गर्नुभएको छ। पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले 57,000 जनसंख्या रहेको ग्रीनल्याण्डवासीले अमेरिकामा समाहित हुन चाहेको बताउनुभयो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
राजस्व संकलनलाई प्रभावकारी बनाउन भन्सार प्रशासनलाई चुस्त, व्यवस्थित र समयानुकूल बनाउनु पर्नेमा काठमाडौँमा आयोजित कार्यक्रमका वक्ताहरूले जोड़ दिनुभएको छ। 73 अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागले आयोजना गरेको कार्यक्रममा उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राजस्व संकलनमा राखिएको वार्षिक लक्ष्य पूरा गर्न चाप देखिएकोले भन्सार लगायत कर प्रशासनले चुस्त रूपमा काम गर्नुपर्ने बताउनुभयो। अर्थमन्त्री पौडेलले सरकारी राजस्व संकलनमा गत वर्षको तुलनामा केही सुधार देखिए पनि चालू आर्थिक वर्षको लक्ष्य भेटाउन नसकिएको बताउनुभयो। लक्ष्य अनुसार राजस्व संकलन गर्नका लागि सुरक्षा संयन्त्र र भन्सार प्रशासन बीच समन्वय बढ़ाउनु पर्नेमा पनि अर्थमन्त्री पौडेलले जोड़ दिनुभयो। कार्यक्रममा भन्सार विभागका महानिर्देशक हरिशरण पुडा सैनीले उन्नत प्रविधिको प्रयोगबाट भन्सार प्रशासन चुस्त बनाउने, व्यापार सहजीकरण र लागत घटाउने लगायतका कुरामा विभाग सचेत रहेको बताउनुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले भन्सार जाँच पासका क्रममा प्रक्रियागत झन्झट हटाउनु पर्ने, कर्मचारीको तजबिजी अधिकार घटाउनु पर्ने, प्रविधिको प्रयोगमा जोड़ दिनुपर्ने लगायतका सुझाव दिनुभएको थियो। कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल लगायतका वक्ताहरूले भन्सार प्रशासनको नीतिगत र व्यावहारिक सुधार आवश्यक रहेको बताउनुभयो। विश्वकै महँगो पानी उत्पादक कम्पनी जापानको माउन्ट फुजी स्प्रिङ इन्कर्पोरेट कम्पनीले सोलुखुम्बुको दूधकुण्ड नगरपालिकामा शुद्ध पानी उत्पादनका लागि लगानी गर्ने भएको छ। जापान भ्रमणमा रहनुभएका सोलु दूधकुण्ड नगरपालिकाका मेयर नामगेल जाङबु शेर्पाको पहलमा वैदेशिक लगानी मार्फत शुद्ध र गुणस्तरीय पिउने पानी उत्पादन गरी विदेशमा निर्यात गर्ने गरी लगानी गर्ने सहमति भएको हो। जापान लगायत विश्व बजारमा उच्च गुणस्तरको पिउने पानी उत्पादन गरी निर्यात गर्दै आएको सो कम्पनीसँग सिंगापुर, मलेसिया, दुबई, साउदी अरब र कतार लगायतका देशमा शुद्ध पिउने पानी निर्यात गर्ने समझदारी भएको मेयर शेर्पाले जानकारी दिनुभयो। सोलुखुम्बुमा पानी उद्योग खोल्ने सोलु दूधकुण्ड नगरपालिकाका मेयर शेर्पा र जापानी लगानीकर्ता माउन्ट फुजी स्प्रिङ कम्पनीका अध्यक्ष अवाई हिडेरो बीच जापानमा सहमति भएको छ। उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठक आइतबार अर्थ मन्त्रालयमा सम्पन्न भएको छ। बैठकमा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थतन्त्रमा सुधार हुँदै आए तापनि त्यसको प्रभावकारिता बढ़ाउन नियामक निकायका कार्यक्रम र समस्याहरूलाई प्राथमिकीकरण गरी एकपछि अर्को काम गर्न जरूरी रहेको बताउनुभयो। बैठकमा अर्थतन्त्र, बैंक, सहकारी, तरलता, कर्जा, बीमा, अनुदान, पूँजी बजार लगायतका विषयहरूमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ। शाखाको कारोबारको पहिलो दिन आइतबार नेपाली शेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। यस दिन नेप्से परिसूचक 10.41 अंकले घटेर 2643.93 बिन्दुमा कायम भएको छ। आइतबार 318 कम्पनीहरूका 1,57,20,000 किता शेयरहरू 9,12,86,73,000 रुपियाँमा किनबेच भएका छन्।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
विभागीय टोली नेपाल पुलिस क्लबले टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला पुरूष भलिबल प्रतियोगितामा पुरूषतर्फ गण्डकी प्रदेश भलिबलसँग 3-2 सेटको रोमाञ्चक जित दर्ता गरेको छ। पोखरा रंगशाला स्थित भलिबल कोर्टमा आइतबार शुरूआती 2 सेट 25-22, 25-21 आफ्नो पक्षमा पारेको पुलिसले त्यसपछिका 2 सेट 19-25, 14-25 गुमायो। पाँचौं तथा निर्णायक सेटमा 15-10 जित निकाल्दै पुलिसले सुखद शुरूआत गर्यो। आइतबारै सम्पन्न पुरूषतर्फको पहिलो खेलमा भारतको सुनिल कुमार भलिबल क्लबले साबिक विजेता हेल्प नेपाल स्पोर्ट क्लबलाई 3-1 सेटले पराजित गरेको थियो। थियो। त्यस्तै महिला तर्फ आयोजक टाइगर ग्रुपले विभागीय टोली त्रिभुवन आर्मी क्लब विरुद्ध 3-0 सेटको जित निकालेको थियो। संकटा क्लब एन्फा युथ लीगमा आइतबार मच्छिन्द्र फुटबल क्लबसँग 1-1 गोलको बराबरीमा रोकिएको छ। यो जितसँगै संकटाले 6 खेलमा 11 अङ्क जोडेको छ। मच्छिन्द्रको भने समान खेलबाट 10 अङ्क छ। सातो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयमा संकटाका लागि एल्सन राई र मच्छिन्द्रका लागि प्रज्ञान राईले गोल गरे। आइतबार सम्पन्न खेलमा चर्च बोइज युनाइटेडले विभागीय टोली नेपाल पुलिस क्लब विरुद्ध 4-1 जित निकाल्यो। जितसँगै चर्च बोइजले 7 खेलबाट 18 अङ्क जोडेको छ। पराजित पुलिसको समान खेलबाट 13 अङ्क छ। सातो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा चर्च बोइजलाई जित दिलाउन सनिल मगरले 2 तथा सुशान्त थापा मगर र अनिल कुमार खवासले समान 1 गोल गरे। पुलिसका लागि रोशन पोखरेलले 1 गोल फर्काए।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 18.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 7.8 डिग्री सेल्सियस, आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 17 19 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:53 भयो भने सूर्यास्त भरे साँझ 5:40 हुनेछ। अन्त्यमा प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संघीय संसदको हिउँदे अधिवेशनमा संसद र दलको प्रभावकारी भूमिकाका लागि दलहरू आन्तरिक तयारीमा। कांग्रेस संसदीय दलको बैठकमा सरकारका काम कार्यवाही, हालै जारी अध्यादेश र संसद बैठकबारे छलफल। सरकारद्वारा एक स्थानीय तह एक हुलाक सेवा कार्यक्रमको घोषणा। नवजात शिशुको श्रवण शक्ति परीक्षण अनिवार्य गर्ने गरी नवजात शिशुको श्रवण स्क्रीनिङ निर्देशिका 2081 लागू। र डेनमार्कको स्वायत्त क्षेत्रका रूपमा रहेको ग्रीनल्याण्ड अमेरिकी स्वामित्वमा आउने राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वास। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।